پینٹاگون میں سینئر فوجی افسروں سے صدر اوباما کا خطاب، داعش کے خلاف نام نہاد امریکی جنگ کے طولانی ہونے کا اعلان۔ کشمیر میں لائن آف کنٹرول پر دو طرفہ فائرنگ کا سلسلہ جاری، ہندوستان اور پاکستان کی جانب سے ایک دوسرے پر فائر بندی کی خلاف ورزی کرنے کا الزام۔ یمن کے دارالحکومت صنعاء میں دہشت گردانہ حملے، درجنوں افراد کے جاں بحق ہونے کے باوجود صدر کے خلاف انصار اللہ کی اپیل پر عوام کا اجتماع۔ بسم اللہ الرحمن الرحیم، درود و سلام ہو محمد و آل محمد پر۔ ناظرین السلام علیکم، میں علی عباس رضوی خبرنامے کے ساتھ آپ کی خدمت میں حاضر ہوں۔ ہماری ویب سائٹ کا پتہ ہے urdu.sahitv.ir اور ہمارا ای میل ایڈریس ہے khabrein@sahitv.ir۔ لیجیے آپ خبریں تفصیل سے ملاحظہ فرمائیے۔ امریکی صدر باراک اوباما نے دہشت گرد گروہ داعش کے بارے میں کہا ہے کہ اس گروہ کو ایک رات میں ختم نہیں کیا جا سکتا۔ انہوں نے یہ بیان ایسی حالت میں دیا ہے کہ عراق و شام میں داعش کے خلاف امریکہ اور اس کے اتحادیوں کے طرز عمل کے تعلق سے شکوک و شبہات میں روز بروز اضافہ ہو رہا ہے۔
عراق اور شام میں امریکہ اور اس کے اتحادیوں کے مبین فضائی حملوں کے باوجود داعش کے جرائم کا سلسلہ جاری ہے اور دونوں ملکوں میں داعش کے تعلق سے امریکہ اور اس کے اتحادیوں کے طرز عمل سے ان کی داعش مخالف مہم کے بارے میں شکوک و شبہات روز بڑھتے جا رہے ہیں۔ خاص طور سے شام میں امریکہ کے فضائی حملے تیل کی تنصیبات اور ملک کے بنیادی ڈھانچے کو تباہ کرنے پر مرکوز ہیں اور داعش کے ٹھکانے اور ان کے جمع ہونے کے مراکز امریکہ کے فضائی حملوں سے محفوظ ہیں۔ ان حالات میں امریکہ کے صدر باراک اوباما نے داعش کے بارے میں اپنے تازہ بیان میں کہا ہے کہ اس گروہ کو ایک رات میں ختم نہیں کیا جا سکتا۔ انہوں نے بدھ کو امریکی وزارت جنگ پینٹاگن میں سینئر فوجی افسروں سے خطاب میں کہا ہے کہ انہیں یقین ہے کہ داعش کے خلاف امریکہ کو کامیابی ملے گی۔ باراک اوباما نے کہا کہ داعش کے خلاف مہم ایسا مسئلہ نہیں ہے جو ایک رات میں حل ہو جائے۔ امریکی صدر نے کہا کہ داعش کے خلاف امریکی حملے جاری رہیں گے۔ انہوں نے یہ بیان ایسی حالت میں دیا ہے کہ وائٹ ہاؤس عراق اور شام میں سرگرم دہشت گرد گروہوں کی سرپرستی اور حمایت میں آگے آگے رہا ہے اور دنیا کے آزاد تجزیہ نگاروں کا اس بات پر اتفاق ہے کہ امریکہ کے اقدامات مشرق وسطی میں بحران کی شدت کے اسباب فراہم کر رہے ہیں۔ داعش کے بارے میں امریکی صدر کے بیان کے ساتھ ہی وائٹ ہاؤس کے ترجمان جاش ارنسٹ نے بھی ایک پریس کانفرنس میں دعویٰ کیا ہے کہ داعش کے مقابلے میں امریکی حکمت عملی طویل المیاد ہے۔ ایک صحافی کے اس سوال کے جواب میں کہ شام میں امریکہ کے فضائی حملوں کے باوجود رپورٹیں بتاتی ہیں کہ شہر کوبانی پر داعش کا قبضہ ہونے والا ہے، اس بات کے پیش نظر کیا یہ نہیں کہا جا سکتا کہ شام میں داعش کے مقابلے میں امریکی پالیسی ناکام ہو چکی ہے؟ وائٹ ہاؤس کے ترجمان نے کہا کہ امریکہ عراق میں بقول ان کے داعش کے حملوں کو روکنے میں کامیاب رہا ہے۔ البتہ شام میں امریکہ کی پالیسی اور حکمت عملی وسیع ہے اور اس کا جائزہ لیا جا رہا ہے۔ امریکی وزارت خارجہ کی ترجمان جینیفر ساکی نے بھی اپنی حالیہ پریس کانفرنس میں کہا ہے کہ داعش کے مقابلے میں عراق اور شام میں امریکہ کی پالیسی اور حکمت عملی مختلف ہے۔ انہوں نے دعویٰ کیا کہ شام میں امریکہ کا ہدف بقول ان کے داعش کے کنٹرول اور کمان کے مراکز اور اس کی آمدنی کے ذرائع کو ختم کرنا ہے۔ انہوں نے یہ بیان ایسی حالت میں دیا ہے کہ شام میں بشار اسد کی حکومت کے خلاف سرگرم داعش سمیت تمام دہشت گرد گروہوں کی مالی اور اسلحہ جاتی حمایت میں امریکہ سب سے آگے رہا ہے۔ حقیقت یہ ہے کہ بشار اسد کی حکومت کو گرانے میں ناکامی کے بعد امریکہ اور اس کے اتحادیوں نے داعش کے خلاف نام نہاد عالمی اتحاد کے نام پر شام کے عوام اور بشار اسد کی حکومت کے خلاف ایک نئی سازش تیار کی ہے۔ اس کے علاوہ امریکہ داعش کے خلاف مہم کے نام پر اس خطے میں اپنی افواج بڑھانا چاہتا ہے۔ چنانچہ عراقی کردستان میں 3 فوجی اڈوں کے قیام اور کویت میں کئی ہزار فوجی بھیجنے کے امریکی اقدام کا اسی نقطۂ نگاہ سے جائزہ لینے کی ضرورت ہے۔
روس کے وزیر خارجہ سرگئی لاوروف نے داعش کے خلاف جنگ کے لیے امریکہ اور مغرب کے اقدامات پر تنقید کرتے ہوئے کہا ہے کہ دہشت گردی کے خلاف جنگ عالمی قوانین اور معیاروں کے مطابق کی جانی چاہیے۔ روسی وزیر خارجہ سرگئی لاوروف نے نامہ نگاروں سے گفتگو کرتے ہوئے کہا کہ داعش کے خلاف جنگ کے لیے ہر اقدام عالمی قوانین اور معیاروں کے مطابق انجام پانا چاہیے اور پہلے مرحلے میں उन मुल्कों की इजाज़त लेनी चाहिए जहाँ दहशत गर्दाना कार्रवाइयाँ अंजाम दी जा रही हैं। उन्होंने ज़ोर देकर कहा कि दहशत गर्दी के ख़िलाफ़ जंग के बहाने हुकूमतों को बदलने का काम नहीं होना चाहिए और मास्को इस किस्म के इकदाम को गैर काबिल कबूल समझता है। रूसी वज़ीर ख़ारजा ने मास्को और मगरिब के तआवुन के बारे में कहा कि दाइश के ख़िलाफ़ जंग के मसले के अलावा बैनुल-अक़वामी दहशत गर्दी के ख़िलाफ़ जद्दोजहद और मनशियात की स्मगलिंग जैसे मसाइल रूस और मगरिब के तआवुन के एजेंडे में शामिल हैं। उन्होंने कहा कि ऐसा नहीं होना चाहिए कि असबियत सियासतदानों को अंधा कर दे और वो इंसानियत के मफादात को भी नज़रअंदाज करने लगें। रूसी वज़ीर ख़ारजा ने कहा कि मुझे यकीन है कि रूस और मगरिब के दरमियान तआवुन का रास्ता जल्द ही दोबारा खुल जाएगा। इराकी सिक्योरिटी ज़राए के मुताबिक तकफीरी दहशत गर्द ग्रोह दाइश ने शुमाली इराक़ में 8 ख़वातीन को हलाक कर दिया है। जमेरात को मौसूल रिपोर्ट के मुताबिक दाइश के अफराद ने 2 डॉक्टरों समेत 8 इराकी ख़वातीन को फायरिंग करके कत्ल कर दिया। अपना नाम जाहिर न करने की शर्त पर इराक के एक सिक्योरिटी अहलकार ने बताया कि सुबह सलाहुद्दीन और अलम्बार में दाइश के दहशत गर्द जंगी तैयारों को हदफ करार देने की सलाहियत रखने वाले मिज़ाइलों का इस्तेमाल कर रहे हैं और ये मिज़ाइल सिस्टम एक जगह पर नस्ब भी हो सकते हैं और उन्हें जेट तैयारों को हदफ करार देने के लिए एक जगह से दूसरी जगह मुंतकिल भी किया जा सकता है। उधर दाइश की जानिब से तेल फरोख्त करके बड़ी मकदार में रकम हासिल करने का सिलसिला भी जारी है। शुमाली इराक़ में बेसलान कस्बे से तेल निकालकर दाइश के जंगजू इराक़ और शाम में अपने ज़ेर कब्ज़ा इलाक़ों में मौजूद रिफाइनरियों में तेल रिफ़ाइन करके आसानी के साथ तुर्की पहुँचा रहे हैं। इसी के साथ इतलात हैं कि शुमाली इराक़ में हज़ारों औरतें और लड़कियाँ तकफीरी दहशत गर्द ग्रोह दाइश के कब्ज़े में हैं। शुमाली इराक़ के ईज़दी कुर्दों पर हमला करके दहशत गर्दों ने 5,000 औरतों को यरगमाल बना लिया है। खबरों के मुताबिक दाइश के दहशत गर्द इराकी इज़दी ख़वातीन को गिरफ़्तार करके फरोख्त कर रहे हैं। आइनी शाहिदीन के मुताबिक दाइश के दहशत गर्दों ने मूसल के मरकज़ी हिस्से में औरतों का एक बड़ा बाजार लगा दिया है और वो यहाँ कैदी बनाई गई औरतों को फरोख्त करते हैं। तुर्की के जुनूब मशरक़ी इलाकों में मुसलसल दूसरी रात भी कर्फ्यू नाफिज रहा। प्रेस टीवी ने खबर दी है कि बुध की रात भी तुर्की के जुनूब मशरक़ में वाक़े 6 सूबों में कर्फ्यू नाफिज रहा ताकि इन इलाकों के कुर्द बाशिंदों के एहतजाजी मुजाहरों को कंट्रोल किया जा सके। यह ऐसी हालत में है कि जुनूब मशरक़ी शहर मारदीन में 2 मजीद अफराद की लाशें मिलने के बाद तुर्की के मुख्तलिफ शहरों में होने वाले पुरतशद्दुद मुजाहरों के दौरान मरने वालों की तादाद 21 हो गई है। तुर्की को इस बात का शदीद खदशा है कि शाम और तुर्की की सरहद पर कुर्दों की एक मिलिशिया जंगी हथियार लेकर मैदान में उतर सकती है। कुर्दों ने तुर्की के शहर इस्तांबुल और इसी तरह यूरोप के मुख्तलिफ शहरों में मुजाहरे करके शाम में कुर्द आबादी वाले शहर कोबानी पर दाइश के हमलों और इस शहर का मुहासरा कर लिए जाने पर शदीद एहतजाज किया है। कुर्द बाशिंदों ने यूरोप के मुख्तलिफ शहरों में मुजाहरे करके कोबानी शहर के महसूर कुर्द बाशिंदों से अपनी यकजहती का इजहार किया और कोबानी पर दहशत गर्द ग्रोह दाइश के हमलों के सिलसिले में हुकूमत तुर्की की खामोशी की मजम्मत की। कश्मीर में लाइन ऑफ कंट्रोल पर दोनों जानिब से फायरिंग का सिलसिला जारी है जिसकी वजह से मरने वालों की तादाद में इजाफा हो रहा है। पाकिस्तान और हिंदुस्तान दोनों ही एक दूसरे पर फायरबंदी की खिलाफ वर्जी का इल्ज़ाम लगा रहे हैं। पाकिस्तानी फ़ौज ने जमेरात को अपने बयान में कहा है कि गुज़िश्ता पीर से दोनों मुल्कों की जानिब से फायरबंदी के तबादले में अब तक 17 पाकिस्तानी शहरी मारे जा चुके हैं। हलाक होने वालों की ज़्यादा तादाद कश्मीर में लाइन ऑफ कंट्रोल के दोनों जानिब है जबकि पाकिस्तानी पंजाब में 5 और हिंदुस्तानी पंजाब में 7 अफराद मारे गए हैं। पाकिस्तान और हिंदुस्तान के दरमियान सरहदों पर कशीदगी में इजाफे के बाद इस्लामाबाद ने अक्वामे मुत्तहदा से दरख्वास्त की है कि वो कशीदगी को कम कराने के लिए अपना किरदार अदा करे। पाकिस्तानी वज़ीर आज़म के ज़ेर सदारत कौमी सलामती कौंसिल का इजलास भी जुमे को तलब कर लिया गया है। दूसरी जानिब हिंदुस्तानी वजारत खारजा ने भी नई दिल्ली में पाकिस्तानी हाई कमीशन के एक आला सफारतकार को तलब करके सरहदों पर फायरिंग पर एहतजाज किया है। इस दरमियान हिंदुस्तान के वज़ीर दफा अरुण जेटली ने पाकिस्तान को खबरदार करते हुए कहा है कि वह सरहदों पर फायरिंग का सिलसिला बंद कर दे। उन्होंने कहा कि अगर पाकिस्तान कश्मीर में लाइन ऑफ कंट्रोल पर अमन चाहता है तो उसको चाहिए कि फायरिंग का सिलसिला बंद कर दे। लाइन ऑफ कंट्रोल पर फायरिंग के शदीद तबादले की वजह से सैकड़ों की तादाद में लोग अपने घर बार छोड़कर महफूज मकामात की सिमत फरार कर गए हैं। पाकिस्तान और हिंदुस्तान में मीडिया रिपोर्टों में कहा जा रहा है कि सरहदों पर जंग जैसी सूरत हाल पैदा हो गई है। پاکستان کے وزیراعظم نواز شریف نے شمالی وزیرستان میں فوج کے آپریشن کا قریب سے جائزہ لینے کے لیے بدھ کو اس علاقے کا دورہ کیا۔ کسی بھی پاکستانی وزیراعظم کا شمالی وزیرستان کے صدر مقام میران شاہ کا یہ پہلا دورہ ہے۔ اس موقع پر پاکستانی فوج کے سربراہ جنرل راحیل شریف بھی وہاں موجود تھے۔ میران شاہ میں وزیراعظم نواز شریف کو دہشت گردوں کے خلاف فوج کے آپریشن اور اس کی کامیابی کے بارے میں بریفنگ دی گئی۔ بریفنگ کے دوران نواز شریف کو بتایا گیا کہ شمالی وزیرستان کے 90% علاقوں کو دہشت گردوں سے پاک کر دیا گیا ہے۔ نواز شریف کو بریفنگ کے دوران بتایا گیا کہ آپریشن ضرب عضب کے دوران اسپیشل فورسز نے نئی تاریخ رقم کی ہے، جس میں پاکستانی فضائیہ کا بھی اہم رول رہا ہے۔ قبائلی علاقوں میں امریکہ کے ڈرون حملوں پر پاکستانی حکام کے احتجاج کے باوجود جاسوس طیاروں کے حملے بدستور جاری ہیں۔ پاکستانی میڈیا رپورٹوں کے مطابق امریکہ کے ڈرون طیارے نے شمالی وزیرستان میں ایک بار پھر حملہ کر کے کم از کم 3 افراد کو ہلاک کر دیا ہے۔ اس حملے میں 2 افراد زخمی بھی ہوئے ہیں۔ رواں ہفتے کے دوران شمالی وزیرستان کے شوال علاقے میں امریکہ کے ڈرون طیاروں نے کئی بار حملے کیے، جن میں 10 افراد ہلاک اور زخمی ہوئے۔ پاکستان کے قبائلی علاقوں میں امریکہ کے ڈرون طیاروں کے حملے ایک ایسے وقت ہو رہے ہیں جب پاکستانی فوج دہشت گردوں کے خلاف آپریشن میں مصروف ہے۔ پاکستانی حکومت قبائلی علاقوں پر امریکہ کے جاسوس طیاروں کے حملوں کو اپنے ملک کی عرضی سالمیت اور اقتدار اعلیٰ کی خلاف ورزی سمجھتی ہے۔ افغانستان میں پاکستان کے سابق سفیر رستم شاہ مومن کا کہنا ہے کہ امریکہ کے ڈرون حملوں میں 80% عام شہری مارے جاتے ہیں۔ یمن کے دارالحکومت صنعاء میں ہولناک اور خونریز بم دھماکے کے باوجود انقلابیوں کی بہت بڑی تعداد نے تحریک انصار اللہ کی دعوت پر اجتماع کیا ہے۔ یمنی ذرائع ابلاغ نے خبر دی ہے کہ صنعاء میں خونریز دھماکے کے باوجود، جس میں 10 افراد جاں بحق اور زخمی ہو گئے، انقلابیوں نے تحریک اسکوائر پر اجتماع کر کے حکومت کے ذریعے انقلابیوں کے کسی بھی مطالبے کو نظر انداز کیے جانے کی بابت خبردار کیا۔ پریس ٹی وی نے خبر دی ہے کہ صنعاء میں ہونے والے دھماکے میں مرنے والوں کی تعداد 32 ہو گئی ہے۔ اس سے پہلے کہا گیا تھا کہ مرنے والوں کی تعداد 20 ہے۔ دوسری جانب صوبہ حضرموت کے المقلہ اور العبر میں دہشت گردانہ بم دھماکوں میں 11 یمنی فوجی ہلاک ہو گئے۔ یمن میں صدر منصور ہادی کے ذریعے نامزد کیے گئے نئے وزیراعظم بن مبارک نے یہ عہدہ قبول کرنے سے انکار کر دیا ہے۔ المیادین ٹیلی ویژن چینل نے خبر دی ہے کہ یمن کے صدر منصور ہادی نے انقلابیوں کے ساتھ ہونے والے سمجھوتے کے برخلاف 2 روز قبل بن مبارک کو نئے عبوری وزیراعظم کے طور پر نامزد کر دیا تھا، جس کی تحریک انصار اللہ نے مخالفت کی تھی اور یمن میں بڑے پیمانے پر اس فیصلے پر اعتراض کی۔ انقلابی تحریک انصار اللہ نے کہا تھا کہ بن مبارک کو دوسرے ملکوں کے کہنے پر وزیراعظم بنایا گیا ہے۔ یمنی صدر منصور ہادی نے نامزد وزیراعظم بن مبارک کی طرف سے یہ عہدہ قبول نہ کرنے کی درخواست قبول کر لی ہے۔ فلسطین کی قومی اتحاد کی حکومت کے ارکان غزہ پہنچ گئے ہیں۔ فلسطین کی قومی اتحاد کی حکومت کے ارکان رامی حمداللہ کی قیادت میں غزہ میں اپنا پہلا اجلاس کرنے کے لیے غزہ پہنچے۔ فلسطین کی قومی اتحاد کی حکومت کے ارکان بیت حانون کے راستے غزہ میں داخل ہوئے۔ حماس اور فتح تنظیموں نے قاہرہ میں ہونے والے مذاکرات میں اس بات پر اتفاق کیا تھا کہ قومی اتحاد کی حکومت غزہ میں اپنی سرگرمیاں شروع کرے گی۔ حماس کے نائب سربراہ اسماعیل ہنیہ نے اعلان کیا تھا کہ ان کی تنظیم فلسطین کی قومی اتحاد کی حکومت کے غزہ میں ہونے والے پہلے اجلاس کا خیر مقدم کرتی ہے۔ فلسطینی انتظامیہ کے سربراہ نے 23 اپریل 2014 کے معاہدے کے مطابق، جس پر حماس اور فتح تنظیموں نے دستخط کیے تھے، گزشتہ جون میں رام اللہ میں فلسطین کے قومی اتحاد کی حکومت کی تشکیل کا اعلان کیا تھا۔ ایران کے جنوب مشرقی صوبے سیستان و بلوچستان کے سراوان ضلع میں انتہا پسندوں نے اسلامی جمہوری ایران کے 4 پولیس اہلکاروں کو شہید کر دیا ہے۔ خبر رساں ادارے فاس کے مطابق بدھ کی رات شدت پسندوں نے پولیس اہلکاروں کو فون کیا اور انہیں اپنے ٹھکانے کا پتہ بتایا۔ جب پولیس اہلکار آیت اللہ خان علی، مرتضی مالکی اور محمد رضا نظریاتی سماج دشمن عناصر کے خفیہ ٹھکانے پر پہنچے تو دہشت گردوں نے ان پر فائرنگ کر کے انہیں شہید کر دیا۔ سیستان و بلوچستان کے پولیس سربراہ جنرل رحیمی واقعے کی تفتیش کے لیے جمعرات کے صبح موقع واردات کی جانب روانہ ہو گئے۔ پولیس نے حملہ آوروں کی تلاش شروع کر دی ہے۔ دریاسنا سراوان میں ہی ایک پولیس چوکی پر دہشت گردوں کے حملے میں پولیس افسر پرویز قیخائی کو شہید اور ایک دوسرے پولیس اہلکار کو زخمی کر دیا گیا۔ گزشتہ ماہ بھی سراوان شہر میں سپاہ پاسداران اور دہشت گردوں کے درمیان جھڑپوں میں سپاہ پاسداران کا ایک اہلکار شہید اور رضاکار فورس بسیج کے دو افراد زخمی ہو گئے تھے۔ دہشت گردوں نے گزشتہ برس اکتوبر میں بھی سراوان میں ایک سرحدی چوکی پر حملہ کر کے ایران کی سرحدی فورسز کے 14 اہلکاروں کو شہید کر دیا تھا۔ امریکہ نے اس امید کا اظہار کیا ہے کہ ایران کے ساتھ ایٹمی معاملے میں سمجھوتا ہو جائے گا۔ ایران اور 6 عالمی طاقتوں کے درمیان جوہری مذاکرات کے نئے مرحلے کے شروع ہونے سے ٹھیک پہلے امریکی وزارت خارجہ کی ترجمان نے کہا ہے کہ واشنگٹن کو یقین ہے کہ موجودہ اختلافات کے باوجود ایران کے ساتھ جامع معاہدے تک پہنچنے کے لیے ابھی کافی وقت ہے۔ خبر رساں ادارے فاس کی رپورٹ کے مطابق امریکی محکمہ خارجہ کی ترجمان جین ساکی نے نامہ نگاروں سے گفتگو کرتے ہوئے کہا کہ ابھی تمام اہم مسائل پر مفاہمت نہیں ہو سکی ہے، تاہم مذاکرات جاری رہیں گے اور یقیناً اس کے بعد فریقین کے درمیان متعدد بار گفتگو ہوگی۔ یورپی یونین کے خارجہ امور کی سربراہ کیتھرین ایسٹن کی موجودگی میں آئندہ ہفتے ایران اور امریکہ کے وزراء خارجہ آسٹریا کے دارالحکومت ویانا میں ملاقات کرنے والے ہیں۔ امریکی وزارت خارجہ کی جانب سے جاری کیے گئے بیان کے مطابق آئندہ ہفتے جان کیری، محمد جواد ظریف اور ایسٹن کی ملاقات سے قبل ایرانی اور امریکی مذاکرات کار دو طرفہ اجلاس میں شرکت کریں گے۔ خیال ہے کہ جامع جوہری معاہدے تک پہنچنے کے لیے فریقین کے پاس صرف 24 نومبر تک کا وقت بچا ہے۔ اٹلی میں یورپی یونین کے سربراہ اجلاس میں اقتصادی بحران اور یورپی نوجوانوں میں بے روزگاری کے مسئلے کا جائزہ لیا گیا۔
یورپی یونین کے رکن ملکوں کے سربراہوں نے بدھ کے روز اٹلی کے شہر میلان میں اپنے اجلاس میں یورپ کے اقتصادی بحران اور بڑھتی ہوئی بے روزگاری کے مسئلے کا جائزہ لیا۔ اس اجلاس میں یورپی پارلیمان کے سربراہ مارٹن شلز نے یورپ میں نوجوانوں میں بڑھتی ہوئی بے روزگاری روکنے کے لیے متحدہ حکمت عملی اپنانے کی ضرورت پر زور دیا۔ انہوں نے کہا کہ یورپ کے حالات بدستور بحرانی ہیں اور یورپی نوجوانوں میں بے روزگاری نے المناک صورتحال اختیار کر لی ہے۔ یورپی پارلیمان کے سربراہ نے اعلان کیا کہ نوجوانوں میں بڑھتی ہوئی بے روزگاری کو روکنے کے لیے یورپی پارلیمنٹ اور یورپی کمیشن نے مشترکہ طور پر بعض اقدامات مد نظر رکھے ہیں۔ فرانس کے صدر فرانسوا اولینڈ نے اجلاس سے خطاب میں بعض یورپی ملکوں میں بے روزگاری کی شرح کو ناقابل قبول قرار دیا اور کہا کہ یورپ میں اقتصادی ترقی کی رفتار بہت سست ہے۔ انہوں نے یورپی ملکوں میں بے روزگاری کے مقابلے کے لیے 6 ارب یورو کی رقم مختص کیے جانے کا ذکر کیا اور کہا کہ اس مسئلے کے حل کے لیے فرانس اور اٹلی نے مؤثر اقدامات کیے ہیں، لیکن بعض دیگر یورپی ممالک میں اس مہم کے لیے بجٹ مخصوص کرنے کے لیے کافی توانائی نہیں پائی جاتی۔ قابل ذکر ہے کہ یورپ میں اقتصادی بحران میں شدت کے ساتھ ہی بے روزگاری میں اس حد تک اضافہ ہو چکا ہے کہ اس وقت یورپ میں ہر چوتھا نوجوان بے روزگار ہے۔ رپورٹوں کے مطابق جنوبی یورپ، اسپین، اٹلی اور یونان میں بے روزگاری کا بحران زیادہ شدید ہے، جہاں 40% سے زیادہ نوجوان بے روزگار ہیں، جبکہ فرانس میں نوجوانوں میں بے روزگاری کی شرح 23% ہے۔ اٹلی میں 25 سال سے کم عمر کے 44% نوجوان بے روزگار ہیں۔ بدھ کے روز اٹلی میں یورپی سربراہوں کے اجلاس کے ساتھ ہی عوام نے یورپ میں بے روزگاری کم کرنے میں حکومتوں کی ناکامی کے خلاف مظاہرے کیے۔ مظاہرین نے سربراہی اجلاس کے مرکز کے سامنے اجتماع کیا اور سخت گیر اقتصادی پالیسی ختم کی جانے کا مطالبہ کیا۔
روسی وزارت خارجہ میں سلامتی اور تخفیف اسلحہ ادارے کے سربراہ نے کہا ہے کہ ناٹو کے رکن ممالک کی پالیسیاں جوہری ہتھیاروں کے عدم پھیلاؤ معاہدے کے خلاف ہیں۔ ایرنا کی رپورٹ کے مطابق میخائل اولیانوف نے کہا کہ ناٹو کے ارکان کو چاہیے کہ وہ اپنی پالیسیوں کو این پی ٹی کے دائرے میں لائیں۔ انہوں نے غیر جوہری ممالک میں ایٹمی ملکوں کی جانب سے ایٹمی ہتھیار نصب کیے جانے کی طرف اشارہ کرتے ہوئے کہا کہ یہ ممالک جوہری ہتھیاروں کے استعمال کے لیے کی جانے والی منصوبہ بندی میں شرکت کرتے ہیں اور ان کی فضائیہ اور جنگی طیارے جوہری بم گرانے کی مشق کرتے ہیں۔ روسی وزارت خارجہ میں سلامتی اور تخفیف اسلحہ ادارے کے سربراہ نے مزید کہا کہ روس ناٹو کے رکن ممالک کی این پی ٹی مخالف پالیسیوں سے متعلق غیر جانبدار تحریک کے رکن ممالک کے موقف کی مکمل حمایت کرتا ہے۔ انہوں نے کہا کہ این پی ٹی کے پہلے شق या बंद के मुताबिक उसके रुकन ममालिक ने इस बात का हलफ उठाया है कि वह बिला वास्ता या बिलवास्ता अपने जौहरी हथियारों को दूसरे ममालिक को नहीं देंगे, और गैर जौहरी ममालिक ने भी हामी भरी है कि वह एटमी हथियार हासिल नहीं करेंगे। यह ऐसी हालत में है कि अमरीका ने तकरीबन 200 एटमी हथियार इटली समेत बाज़ यूरोपीय ममालिक में नस्ब किए हैं। अमरीकी पुलिस ने एक और सयाफाम अमरीकी नौजवान को गोली मारकर हलाक कर दिया है। अमरीकी पुलिस के अहलकार ने मस्कूरा सयाफाम नौजवान को रियासत मैसूरी के शहर सेंट लुइस में उस वक्त गोली मारी जब वो सयाफाम नौजवान से बासपोर्स कर रहा था। पुलिस के ज़रिए बाज पोर्स किए जाने के दौरान सयाफाम अमरीकी नौजवान ने फरार करने की कोशिश की, जिस पर पुलिस ने उस पर गोली चला दी। अमरीकी पुलिस के ज़रिए इस सयाफाम अमरीकी नौजवान का ताज़ा तरीन कत्ल एक ऐसे वक्त हुआ है जब पिछले 2 महीने से अमरीकी रियासत मैसूरी और दीगर शहरों में एक और सयाफाम अमरीकी नौजवान माइकल ब्राउन के कत्ल के ख़िलाफ़, जिसको एक सफ़ेद फाम अमरीकी पुलिस अफसर ने फर्गुसन शहर में गोली मार कर हलाक कर दिया था, शदीद मुजाहरे हुए हैं। सयाफाम अमरीकियों के ख़िलाफ़ पुलिस के तशद्दुद आमेज़ रवैये ने अमरीकी समाज में नस्ली इम्तियाज और तासुब के सिलसिले में सवालात और इबहामात को मज़ीद गहरा कर दिया है। अमरीका में सयाफाम बाशिंदों के ख़िलाफ़ नस्ली इम्तियाज के कवानीन पर हमेशा इंसानी हकूक़ की तनजीमों ने एतराज़ किया है। कराची में कच्ची शराब पीने से मरने वालों की तादाद 27 हो गई है। तफसीलात बता रहे हैं कराची से सफदर अब्बास।
कराची में कच्ची शराब से मजीद 3 अफराद दम तोड़ गए। हलाकतों की मजमू तादाद 27 हो गई। जिना अस्पताल की इंचार्ज डॉक्टर सीमी जमाली के मुताबिक ज्यादातर अफराद की हलाकत गुर्दे फेल होने की वजह से हुई। पाकिस्तान के सबसे बड़े तजारती शहर कराची में कच्ची शराब पीने से मजीद 3 अफराद मौत की नींद सो गए, जबकि 21 अफराद जिना अस्पताल में जेरे इलाज हैं, जिनमें से 10 की हालत इंतहाई तशवीशनाक है। जिना अस्पताल की इंचार्ज और शोबा हादसात की डायरेक्टर डॉक्टर सीमी जमाली के मुताबिक कच्चे शराब से हलाकतों का सिलसिला बुध की रात उस वक्त शुरू हुआ जब लांडी से लाए गए 12 अफराद मौत का शिकार हो गए, जिसके बाद वक्तन फवक्तन हलाक होने वालों की लाशें और बेहोश अफराद अस्पताल मुंतकिल होते रहे।
हम इस वक्त समझ सकते हैं कि सारे ही क्रिटिकल होते हैं, क्योंकि ये आम तौर पे 24 घंटे के बाद लाए जाते हैं, और इसमें ये भी होता है कि जितना इंजेस्ट किया गया हो शराब, जितनी ज़्यादा मिकदार में ली गई हो और कंज्यूम की गई हो, उतना ही ज़्यादा क्रिटिकल मरीज की हालत होती है।
डॉक्टर के मुताबिक हलाक होने वालों की उम्रें 15 से 27 साल के दरमियान है, जिनका ताल्लुक लांडी और कोरंगी से है, जबकि 4 अफराद को सच्चल गोट से अस्पताल लाया गया। दूसरी जानब हुकूमत सिंध ने कच्ची शराब बनाने और फरोख करने वालों के खिलाफ क्रैक डाउन का फैसला किया है। इंस्पेक्टर जनरल सिंध ने वाकये का नोटिस लेते हुए जिम्मेदारों के खिलाफ सख्त कार्रवाई का हुक्म दिया है। लांडी पुलिस ने 3 अफराद को गिरफ्तार करके कच्ची शराब बरामद कर ली। कच्ची शराब से हलाकतों पर मुतालिका इदारों के 4 SHOs को मुअत्तल कर दिया गया, जबकि शराब की खुलेआम फरोख्त के खिलाफ सिंध हाई कोर्ट में भी दरख्वास्त जमा करवा दी गई। सफदर अब्बास, सहर आलमी नेटवर्क, कराची।
यूरोप और अमेरिका पहुंचने वाला एबोला वायरस अपनी नौईयत का ख़तरनाक तरीन वायरस है। मगरबी अफ्रीका में अक़वामे मुत्तहिदा की हंगामी कमेटी ने ऐलान किया है कि यूरोप और अमेरिका पहुंचने वाला एबोला वायरस ख़तरनाक तरीन वायरस है। रॉयटर्स के मुताबिक मगरबी अफ्रीका में अक़वामे मुत्तहिदा की हंगामी कमेटी ने एक बयान जारी करके कहा है कि एक हस्पानवी नर्स और चंद अमरीकी शहरियों के एबोला की बीमारी में मुबतला होने के बाद इस वायरस को फैलने से रोकने की ज़रूरत बढ़ गई है। काबिल जिक्र है कि एबोला वायरस से मुतासिर हस्पानवी नर्स चल बसी है। इसी के साथ रिपोर्टों में बताया गया है कि अमरीका में एबोला की बीमारी में मुबतला एक फर्द डलास के अस्पताल में बुध के रोज़ चल बसा। अस्पताल के ज़राए के मुताबिक एबोला वायरस से मुतासिर लाइबेरिया की शहरियत रखने वाला ये शख्स 20 सितंबर को शहर डलास के अस्पताल में दाखिल कराया गया था। अमेरिका में एबोला वायरस पहुंच जाने के बाद न्यूयॉर्क, न्यूजर्सी, वाशिंगटन DC, एटलांटा और शिकागो के बैन अलाक़वामी हवाई अड्डों पर एहतियाती इकदाम बढ़ा दिए गए हैं। और नाज़रीन आखिर में ख़ास ख़ास ख़बरों की सुर्खियों पर एक बार फिर नज़र डालते हैं। पेंटागन में सीनियर फौजी अफसरों से सदर ओबामा का खिताब, दाइश के खिलाफ नाम निहाद अमरीकी जंग के तूलानी होने का ऐलान। کشمیر میں لائن آف کنٹرول پر دو طرفہ فائرنگ کا سلسلہ جاری، ہندوستان اور پاکستان کی جانب سے ایک دوسرے پر فائر بندی کی خلاف ورزی کرنے کا الزام۔ یمن کے دارالحکومت صنعاء میں دہشت گردانہ حملے اور درجنوں افراد کے جاں بحق ہونے کے باوجود صدر کے خلاف انصار اللہ کی اپیل پر عوام کا اجتماع۔ خبریں ختم ہوتی ہیں، اجازت دیجیے، خدا حافظ۔